बड़े भाई के ब्रेन में कोई ऐसी चीज लगी थी जिसकी वजह से उनकी डेथ हो गई थी।
आप ईस्टर की वजह से वहाँ पे गए थे क्या? यूजली जाते हैं वहाँ।
ईस्टर की वजह से गया था वहाँ पे।
अभी अभी इलाज वगैरह में आप तसल्ली बख्श है, आप उसके बारे में कुछ कहना चाहेंगे?
जी बिल्कुल, तसल्ली बख्श है इलाज।
और यहाँ पे ख्याल रखा जा रहा है, हुकूमत की तरफ से प्रॉब्लम तो नहीं है कोई, इसके बारे में कुछ बताएं?
जी यहाँ पे तो कोई प्रॉब्लम नहीं, जब बंदा अपने शहर में बाहर निकल गया ना महफूज रह सकता।
अस्सलाम वालेकुम सर।
अस्सलाम वालेकुम
सर। हम लोग देख रहे हैं कि यहाँ बड़े अच्छे तरीके से ख्याल रखा जा रहा है, अद्वियात की भी कोई कमी नहीं है। हमारा हॉस्पिटल, हमारे अस्पतालों में इसी तरह से, सब अस्पतालों में इसी तरह से सिचुएशन है, उसके बारे में कुछ कहेंगे?
At our hospital and our ward, alhamdulillah, everything was available and we have managed, as you can see yourself, it is everything was managed carefully. We just give our sorrows to those families, those affected families and all Pakistani people.
जैसा कि आप सुन रहे हैं कि डॉक्टर साहब बता रहे हैं कि हमारे पास अद्वियात की फराहमी करने में किसी तरह की कोई प्रॉब्लम मसला उनको दरपेश नहीं है और मरीज़ों तक तमाम उनकी ज़रूरत की चीज़ें पहुंचाई जा रही हैं। उनके ख़ानदान वालों का जो वहां पर उनको देखने आते हैं उनकी भी देखभाल की जा रही है, उनका भी ख्याल रखा जा रहा है और इस तरह बाकी तमाम हस्पतालों में भी सूरत हाल के बारे में इन डॉक्टर साहब का कहना यही था। इस वक्त हमारे साथ हैं हमारे तजज़ियाकार, जैसा कि आपको हमने बताया भी था कि अहम और मुमताज़ तजज़ियाकार आज के इस प्रोग्राम में हमारे साथ शामिल हैं। हमारे साथ हैं सेनेटर लेफ्टिनेंट जनरल रिटायर्ड अब्दुल कयूम साहब और यहाँ पॉलीटेक से सीनियर रिसर्चर आरिफ अंसार अमरीका वाशिंगटन से। अस्सलाम वालेकुम जी।
जी वालेकुम अस्सलाम।
जन साहब, जैसा कि कल वज़ीर आज़म ने अपने ख़िताब में भी कहा, उन्होंने पेशावर का हवाला दिया, शब कदर का हवाला, मर्दान का हवाला दिया और अब इस लाहौर में हौलनाक धमाके के बाद, दहशतगर्द हमलों के बाद एक सवाल उठता है। कबायली इलाकों में ज़रब अज़ब का आगाज़ हुआ तो उसके बाद इनको काफ़ी ज़्यादा चोट लगी, लेकिन उसके साथ साथ उस वक्त भी ये तहफ़ुज़ात मौजूद थे कि जब उनके ख़िलाफ़ इन इलाकों में कार्रवाई की जा रही है तो ये मुख्तलिफ भेस बदल कर आबादियों का रुख करेंगे और शहरी आबादियों में जाकर कोशिश करेंगे कि अपने ठिकाने बना लें। अब आप बताइए कि इस नौयत के दहशतगर्दों के अड्डे जो पाकिस्तान के मुख्तलिफ शहरों में मिले हैं और जिनके ख़िलाफ़ कार्रवाइयाँ की जा रही हैं, उनको ख़त्म करने की सूरत क्या होगी अब आइंदा?
ज़रबे अज़ब के लॉन्च होने के बाद और नेशनल एक्शन प्लान की इफेक्टिव होने के बाद पिछले दो तीन सालों के अंदर बहुत इम्प्रूवमेंट हुई है और जिसका पूरी बैन अलावामी बिरादरी ने भी अपने तौर के ऊपर इसका इकरार किया है। लेकिन आपको ये पता है कि हमारी मगरबी सरहद पूरी तौर के ऊपर वो सील नहीं है, बल्कि 2600 किलोमीटर का ये लंबा बहुत जगहों के ऊपर पोरस भी है, अनमैंड है और तकरीबन 40-50 हज़ार लोग रोज इसको क्रॉस करते हैं इधर से उधर और उधर से इधर और उनके वीजों का अरेंजमेंट भी नहीं है और अफगानिस्तान की तरफ इनको रोकने का भी कोई सिस्टम नहीं और अफगानिस्तान के जो बॉर्डरिंग प्रोविंसेस हैं वहाँ हुकूमत नाम की कोई चीज नहीं है, कोई रिट ऑफ दी गवर्नमेंट नहीं है। तो ये लोग जो वहाँ चले जाते हैं उन तनागाओं में और फिर वापस आते हैं तो ये पाकिस्तान में आके कुछ वारदातें कर रहे हैं, लेकिन विद द पैसेज ऑफ टाइम हम अफगानिस्तान फ्रंटियर कोर के रेज हो रहे हैं जिनमें से आधे से ज्यादा हो चुके हैं और हम चाहते हैं कि इनको मैन किया जाए, एरियल सर्विलेंस की जाए ताकि ये लोग अंदर ना आ सके। लेकिन आफ्टर हैविंग सेड दैट मैं ये कहूंगा कि पिछले तीन सालों में अल्लाह का करम है बहुत इम्प्रूवमेंट हुई है और ये वो लोग हैं जिन्होंने कहा कि डिफीटेड लोग हैं, वो जब उनके अड्डे खत्म हो गए, जब उनका टेली कम्युनिकेशन का नेट भी खत्म हो गया, जब उनकी फाइनेंसिंग चोक होनी शुरू हो गई तो फिर वो इस तरह जाते जाते इस तरह की वारदातें सॉफ्ट टारगेट कर रहे हैं। उनके पीछे भी पूरे चारों सूबों के अंदर, ये नहीं कि अभी इस वाक्य के बाद, बल्कि पहले से एपेक्स कमेटियां काम कर रही हैं जिसके अंदर जहाँ चीफ मिनिस्टर चेयर करता है वहाँ उनके नीचे कोर कमांडर्स भी उन लोकल इलाकों के उनको सपोर्ट करते हैं और पुलिस है और लोकल आईजी है, चीफ उनके सेक्रेटरी हैं, होम सेक्रेटरी हैं और ये इफेक्टिवली आगे चल रहा है। तो हमें बहुत दुख है कि बहुत बड़ा नुकसान हुआ है, लेकिन हमें ये भी पता है कि प्रॉक्सी वॉर के लिए बहुत सी दूसरी ममालिक के खसूसन इंडिया का राह भी मुअसर है और का آدمی رنگے ہاتھ کو پکڑا گیا جی. یہ کنفیشن کی جس کے اوپر آج آپ پوری پریس کانفرنس
جی پریس کانفرنس کے بارے میں بھی بات کرتے ہیں. عارف انصار صاحب سے پوچھتے ہیں, عارف صاحب مجھے آپ یہ بتائیے گا کہ پاکستان کو عسکریت پسندی سے پاک کرنا کتنا اب اس ساری صورتحال میں دشوار نظر آتا ہے, جبکہ اسلام آباد میں دھرنا ہے, کراچی میں دھرنا ہے مذہبی جماعتوں کے علماء کی طرف سے, اور حکومت پر شدید نکتہ چینی بھی کی جا رہی ہے, پھر مذہب کے نام پر جو یہ ساری صورتحال پیدا کرتے ہیں ان کے ساتھ سختی سے نہیں نپٹا جا رہا. آپ دہشت گردی کے بارے میں ریسرچ کرتے ہیں, تحقیق کرتے ہیں, آپ یہ بتائیے گا کہ جب کسی معاشرے میں عسکریت پسندی اور انتہا پسندی اس حد تک اندر چلی جاتی ہے تو اس معاشرے کو پاک کرنے اور نکالنے کے لیے حکومتی سطح پر کیا اقدامات کرنے کی ضرورت ہوتی ہے, اور خود سول سوسائٹی کو کیا کرنا چاہیے؟
بہجت جی, آپ نے اچھا سوال کیا ہے, انٹرسٹنگ سوال کیا ہے, اور اس میں میرا خیال ہے کہ ہمیں تاریخی پس منظر کو سامنے رکھنا چاہیے. ہسٹری میں کیا کیا واقعات پہلے بھی ہو چکے ہوئے ہیں, جو اس طرح کی ظاہری بات ہے آج کل کی جو تباہی جن ویپنز کی وجہ سے جس طریقے سے ہو سکتی ہے, کیونکہ وہ پبلکلی اویلیبل ہیں یہ نالج, تو وہ تو اب چینج ہو گئی ہے. لیکن پھر بھی یہ ہے کہ جس طرح آپ کہہ رہی ہیں کہ سوسائٹی میں جب اس حد تک ریڈیکلائزیشن ایکسٹریمزم ہو جاتی ہے تو اس کو ایک دو دن میں یا ایک دو آپریشن کرنے سے نہیں ختم کیا جا سکتا. میں اس میں پاکستان کی کوششوں کو کرٹیسائز نہیں کر رہا, لیکن میں یہ کہنے کی کوشش کر رہا ہوں کہ مڈل ایسٹ اور جو ہم سارے ریجن میں دیکھ رہے ہیں, اکراس دا ریجن دیکھ رہے ہیں کہ ایک فینومینن ہے جو بہت پھیل گیا ہے. بسائڈ اس کے کہ مغربی قوتیں بھی بہت کوشش کر رہی ہیں اور اپنی ایلائز کے ساتھ مل کے کوششیں کر رہی ہیں, ہمیں اس ایک لانگر ٹرم پیٹرن میں دیکھنا ہوگا کہ ہم کہاں سے شروع ہوئے, کہاں پہنچ گئے ہیں اور کس طرف جا رہے ہیں. اور اس میں ہم دیکھ رہے ہیں کہ کچھ چیزیں مکس ہو گئی ہیں کہ ٹھیک ہے ایک لیول پہ ایکسٹریمزم ہے, اس کی اپنی وجوہات ہیں, کازز ہیں, اچھا, لیکن دوسری طرف یہ کہ اس میں ریجنل پالیٹکس یا بیلنس آف پاور پالیٹکس جو کے عوامل ہیں وہ بھی مکس ہو چکے ہوئے ہیں. اور ہم دیکھ رہے ہیں کہ جیسا مڈل ایسٹ میں عرب اسپرنگ جو کہ ایک چینج کو ریپرزینٹ کرتی تھی, وہ والے عوامل بھی جو تھے وہ اس میں, سیریا جس طرح آپ دیکھیں وہاں پہ جس طرح سے پلے آؤٹ ہوا, شام میں ایجپٹ میں دیکھ لیں, وہ ساری چیزیں مکس ہو کے بھی مزید کمپلیکیٹ کر رہی ہیں چیزوں کو. اور اس کے اندر پھر پراکسی وار بھی ہے, جو شیعہ سنی والا ایلیمنٹ ہے وہ بھی مکس ہو گیا ہے مڈل ایسٹ میں. تو یہ ساری جب چیزیں مکس ہوتی ہیں تو پھر اس میں یہ ہو جاتا ہے کہ یا تو کنفیوژن کریٹ ہوتی ہے کہ وہ انٹر ڈیپینڈنسیز ان ساری پرابلمس کی جو ہے جو کازز کی ہے, وہ ایک پورے ایک جامع سلوشن نکالنا اس میں بڑا مشکل ہو جاتا ہے. جس طرح یہ عبدالقیوم صاحب نے کہا ابھی کہ دیکھیں پراکسی وار کا بھی مسئلہ ہے, افغانستان میں انسٹیبلٹی ہے, انڈیا کیا کر رہا ہے افغانستان میں, وہ کس طریقے سے انفلوئنس کر رہا ہے, اور وہ سارے جو ایشوز ہیں وہ پاکستان الون تو نہیں حل کر سکتا, اس میں ملٹی لیٹرل انوالومنٹ کی ضرورت ہو جاتی ہے. جس طرح مڈل ایسٹ میں دیکھ رہے ہیں کہ جو ایکسٹریمزم تھی وہ خود مارف ہوئی ہے, ایوالو ہوئی ہے, القاعدہ سے شروع ہوئی بات, پھر القاعدہ ان ایسوسیٹس کی بات آئی, پھر القاعدہ ان ایسوسیٹس سے نکلتے نکلتے اب داعش کا فینومنا نکل آیا, اب اس کے خلاف لڑائی کی جا رہی ہے. اور اس کا جو ریجن یا آپ کہیں گے کہ جو اسکوپ ہے وہ بہت پھیل گیا ہے, ان چیزوں کی کمپلیکیشن بڑھ گئی ہے. تو اس میں اب جو ہے کہ آپ نے جس طرح کہا کہ یہ سالو کس طریقے سے کیا جائے گا, ملٹری سولوشنز تو ابھی تک اپنائے جا چکے ہیں, ان کا نتیجہ ہمیں نظر آیا ہے کس حد تک وہ کامیاب ہو سکے یا نہیں ہو سکے. اب اس کے آگے پولیٹیکل, افغانستان یا مڈل ایسٹ میں جو چیلنجز چل رہے ہیں ان کے پولیٹیکل سولوشنز کی بات کی جا رہی ہے جی. لیکن پھر اس میں وہ گروپس ہیں جن کی ایک ساتھ کی ابھی بھی بات نہیں کی جا سکتی کیونکہ ان کے جس طرح کی آئیڈیالوجیز ہیں. تو میں کہنا یہ چاہ رہا ہوں کہ یہ ویریبلز مکس ہو چکے ہیں اور کمپلیکیٹ ہو گئے, لیکن ہمیں براڈر ٹرینڈز اور پکچرز کو سامنے رکھنا پڑے گا ان کو, ان مسائل کو حل کرنے کے لیے. یہ وہیں کے لوگ وہیں مکس ہو جاتے ہیں تو ان کو روکنا بہت ہی مشکل ہے کہ آپ کس کس بندے کو روکیں جب ویپنز اور اس طرح کی نو ہاؤ لوگوں کو اویلیبل ہے, وہ اکا دکا کہیں نہ کہیں وہ کامیاب ہو ہی جائیں گے.
اچھا انصار صاحب ہمارے ساتھ ہی رہیے گا، جنرل قیوم صاحب سے ہم اور بات کرتے ہیں، ہمارے پاس وقت کی بڑی کمی ہوتی ہے، ورنہ اس سلسلے میں ہم یہ بھی ان سے پوچھنا چاہتے تھے کہ جب اس طرح شہری آبادیوں میں عسکریت پسندوں کا عمل دخل ہو جاتا ہے تو جو پریسائز ٹارگیٹنگ ہوتی ہے اس کی کیا صورت ہوگی، کسی ایک پروگرام میں ہم ان ساری صورتحال کے بارے میں بڑی تفصیل سے اپنے سننے والوں کو ضرور بتائیں گے۔ تو لاہور میں اتوار کو ہونے والے بم حملے کے بعد وزیر اعظم نواز شریف نے اپنا امریکہ کا دورہ منسوخ کر دیا ہے، جہاں پر جوہری سلامتی کی کانفرنس میں ان کو شرکت کرنا تھی۔ کچھ تجزیہ کار اسے کہتے ہیں کہ یہ سیاسی سطح پر اچھا فیصلہ ہے، لیکن کچھ تجزیہ کار یہ سمجھتے ہیں کہ اس سے پاکستان کے موقف کو جو عالمی سطح پر بھیجنے کی ضرورت تھی، وہ شاید ان کی نمائندگی کرنے والے طارق فاطمی صاحب جو ایک تجربہ کار اور آزمودہ سفارتکار ہیں، وہ شاید اس طرح نہ کر سکیں، ظاہر ہے جیسے کہ وزیر اعظم خود کر سکتے تھے۔ تو اس سلسلے میں ہم جنرل صاحب سے ہی پوچھتے ہیں کہ جنرل صاحب، پاکستان کے جوہری اثاثوں کے تحفظ کے بارے میں اکثر کافی تحفظات کا اظہار کیا جاتا رہا ہے، حال ہی میں امریکہ کی طرف سے اگرچہ کچھ اس کے بارے میں اطمینان کا بھی اظہار ہوا ہے کہ پاکستان کے جوہری اثاثے بڑے محفوظ ہاتھوں میں ہیں، لیکن یہ فرمائیے گا کہ جوہری سلامتی کانفرنس میں وزیر اعظم کی شرکت نہ ہونے کی وجہ سے پاکستان پر اس کے اثرات کیا مرتب ہوں گے؟
بہت ہمیں اس کا افسوس ہے کہ پرائم منسٹر پوری تیاری کے باوجود ملکی حالات کی وجہ سے اور اس دہشت گردی کی وجہ سے وہاں نہیں جا سکے، اور ان کی ریپریزنٹیشن ہو رہی ہے فاطمی صاحب کریں گے جو ان کے ایک فارن افیئر کے اوپر ایڈوائزر ہیں۔ تو اس کا یہ چوتھی کانفرنس ہے نیوکلیئر سیکیورٹی کے اوپر، پہلی واشنگٹن میں ہوئی تھی، نیدرلینڈ میں ہوئی، پھر کوریا میں ہوئی ہر دو سال کے بعد، اور ابھی یہ واشنگٹن میں، اور اس کی پوری تیاری کی صاحب کی، پرائم منسٹر کی، جو وہاں پہ جا کے کرنا چاہتے تھے۔ تو ہم بین الاقوامی سطح کے اوپر ہر اس سٹیپ کی مدد کرتے ہیں، اس کی سپورٹ کرتے ہیں جس میں نیوکلیئر کی پروفیکیشن کے خلاف جو اقدامات ہونے ہیں، اور ہم پورے تعاون کے لیے تیار ہیں۔ پاکستان کا خدا کے کرم سے بہترین ریزلٹس ہے، آپ نے دیکھا کہ انڈیا میں بھی لیکیجز ہوئے، آپ نے دیکھا کہ فارمر سوویت یونین کے اندر بھی اس کا ایکسیڈنٹل لیکیجز ہوئے، آپ نے دیکھا جب سنا جاپان کے اندر تو وہاں بھی ان کے سارے سیکورٹی ارینجمنٹس کے باوجود پولوشن اور اس لوگ افیکٹ ہوئے، اور ایون جو آپ کا پیسیفک اوشن کے اندر جو لائیو ہے، لیکن پاکستان کے جو اثاثے ہیں، یہ جو نیوکلیئر ایسٹس ہیں، یہ ایبسلوٹلی فول پروف محفوظاتوں میں ہیں، اور جو لوگ سمجھتے ہیں کہ نیوکلیئر ویپنز کیسے بنائے جاتے ہیں، ان کا کیا استعمال ہوتا ہے، ان کیا لوازمات ہیں، ان کو لانچ کیسے کیا جاتا ہے، ان کو ضرور آؤٹ آف ڈاؤٹ بھی نہیں ہے کہ یہ ایسے نہیں ہو سکتا کہ ریڈیکل کے کسی کے ہاتھ میں یہ کوئی ہینڈ گرنیڈ نہیں ہے کہ جس کا پن نکال کے آپ ایکسپلوژن کر دیں گے، ان کو آن کرنا پڑتا ہے، یہ سٹیپ فارم میں ہوتے ہیں، پھر ان کا کوئی لانچنگ سسٹم ہوتا ہے۔ اور اگر یہ جو ڈرٹی بم کی بات کرتے ہیں تو وہ ان کو ویپن آف ماس نہیں سمجھا جاتا، وہ ویپن آف ماس ڈسرپشن ہے، وہ کنفیوژن اور یہ کریٹ کر سکتے ہیں، اور اس کے اندر نارمل ایکسپلوسو اور ریڈیو ایکٹیو مٹیریل کو ملا کے وہ اس کو ڈیٹونیٹ کرتے ہیں تو وہ تھوڑا نیوسنس کریٹ کرتا ہے ادروائز کوئی۔ لیکن پاکستان کے اندر آپ کا جو انریچڈ مٹیریل ہے اس کے اوپر تھارو چیکس ہیں، اور بین الاقوامی طور کے اوپر اس کی اس کو مانا بھی گیا ہے کہ پاکستان کا جب سے ایس پی ڈی کا سسٹم ہمارا اور ہائر ڈیفینس کمانڈ کی ایک افیکٹو کنٹرول ہے، تو اس کے اوپر کوشش کی ہے۔ لیکن آفٹر ہیونگ سیڈ دیٹ میں یہ کہنا چاہتا ہوں کہ پرائم منسٹر خود ریپریزنٹ ہونا چاہتے تھے، ادھر کرنا چاہتے تھے پاکستان کو، اس موقع کے اوپر ان کی خواہش یہ بھی تھی کہ ان کی وہاں سب سے پریزیڈنٹ یونائیٹڈ اسٹیٹ سے بھی ملاقات ہونی تھی، لیکن ابھی ان کی نمائندگی پاکستان کی وہاں ہوگی اور فورسفلی ہوگی، اور وہ سارا ڈیٹا مواد ہمارے پاس ہوگا۔ ہم نے تو ایک اسٹیج کے اوپر جنوب ایشیا کو نیوکلیئر فری زون کرنے کی بھی کوشش کی تھی اور کہا تھا، اور میزائل فری زون بنانے، لیکن انفارچونیٹلی جب انڈیا نے ایکسپلوژن کیا اور اس کے ساتھ انہوں نے اس سے پہلے پاکستان سے 2 لاکھ بھی کیے، تو ہماری یہ مجبوری تھی کہ پاکستان کو ایک نیوکلیئر کی کیپبلٹی حاصل کرنے کی ضرورت محسوس ہوئی۔ آج بھی آپ سنتے ہیں کہ نیوکلیئر کا صرف زور چند ریاستوں پہ نہیں ہونا چاہیے, ورلڈ کو نیوکلیئر فری زون ہونا چاہیے. اور اگر سپر طاقتوں کے پاس نیوکلیئر کا اسلحہ ہے تو وہ بھی انسانیت کی تباہی کا سبب بن سکتا ہے. اور اسی طرح یہ چیکس اسرائیل جیسے کنٹریز اور دوسرے جو پوٹینشیل نیوکلیئر پاورز ہیں اس کے اوپر بھی ہونی چاہیے, اور اس کے اوپر ساری دنیا کو تعاون کرنا چاہیے. پاکستان اس سلسلے میں فور فرنٹ میں ہوگا کہ وہ تعاون کرے تاکہ یہ نیوکلیئر بام کی تباہی سے انسانیت کو بچایا جا سکے.
اچھا جن صاحب ہمارے ساتھ ہی رہیے گا, ایک بڑا کوئک کامنٹ کیجئے گا عارف انصار صاحب. ظاہر ہے کہ جب وزیر اعظم نواز شریف اگر یہاں پر آتے تو جیسا کہ جن صاحب بھی کہہ رہے ہیں کہ توقع یہ تھی کہ وہ صدر اوباما سے شاید ان کی ملاقات ہو جاتی, اس کے علاوہ باقی دوسرے سربراہان سے بھی ان کی ملاقات ہوتی جو کہ سمٹ سے ہٹ کر ہمیشہ ہوتی ہے, اور اس کے ساتھ ساتھ بھارت کے وزیر اعظم سے بھی ان کی ملاقات متوقع تھی. تو آپ کیا سمجھیں گے, کس طرح سے یہ بتائیں گے, ایک کوئک کامنٹ کریے گا کہ پاکستان کے وزیر اعظم کی اس کانفرنس میں شرکت نہ کرنے سے پاکستان کے موقف کو کس حد تک نقصان پہنچے گا؟
بیجر میرا نہیں خیال کہ موقف کو نقصان پہنچے گا, کیونکہ یہ تو ایک آن گوئنگ ڈائیلاگ ہے اور مختلف فورمز میں بات چیت چلتی رہتی ہے. تو ایسی کوئی بات نواز شریف نے آ کے اس پوائنٹ پہ نہیں کرنی تھی کہ اب وہ اب نہیں کر سکیں گے اور اس وجہ سے وہ بڑی نیگیٹو پریزنٹیشن ہو گیا. اب وہ دوسرے ممالک کو جو اس میں پارٹیسپیٹ کرتے ہیں ان کو پاکستان کا پرسپیکٹو یا جو پوزیشن ہے وہ نہیں پتہ چلے گی. لیکن میرا خیال میں اس میں کوئی دوسرے عوامل تھے جس کی وجہ سے میرا خیال دس واز ناٹ دی رائٹ اپرچونیٹی نواز شریف کی یہاں آنے کی. ایک تو خیر یہ حادثہ ہو ہی گیا ہے اور اس کی وجہ سے جو کنسرن پیدا ہوئے ہیں سیکیورٹی کے لحاظ سے, لیکن یہ بھی میرا خیال میں اتنا کلیئر کٹ نہیں تھا کہ ان کی مودی صاحب سے ملاقات ہونی تھی یا نہیں ہونی تھی. اور ہو سکتا ہے کہ امریکہ کی جانب سے بھی کچھ پریشرز ہیں مختلف اینگلز پہ. افغان ریکنسیلیشن کی بات چل رہی ہے, ایران کے ساتھ جو پاکستان کے تعلقات اور آگے بڑھ رہے ہیں, اور جو پھر مڈل ایسٹ کی سچویشن ہے اس لحاظ سے بھی پاکستان کی پوزیشن ڈیولپ ہو رہی ہیں. تو بہت سارے معاملات ہیں, ہو سکتا ہے کہ وہ پاکستان میں ڈٹرمنیشن کی گئی ہو کہ یہ ٹائمنگ رائٹ نہیں ہے, خاص طور پہ اگر مودی صاحب سے بھی ملاقات کا نہیں ہے تو ایک کمپلیٹ پرسپیکٹیو میں انہوں نے ڈیسیجن کیا کہ مے بی دس از ناٹ دا رائٹ ہے. لیکن میرا خیال ہے کہ اس سے پاکستان کی جو پوزیشن ہے نیوکلیئر آرمز کے بارے میں اور جس موضوع پہ یہ کانفرنس تھی ان کے وہاں نہ ہونے سے کوئی بہت بڑا ڈیمیج نہیں ہو جائے گا.
اچھا ہمارے ساتھ رہیے گا, اب ہم بات کرتے ہیں آخری ہمارا اس طرف کا موضوع ہے کہ اسلام آباد میں پارلیمنٹ کے سامنے دھرنا ابھی تک جاری ہے, اس سلسلے میں تاجروں کو بھی نقصان, وہ کافی تشویش ہے, تحفظات ہیں ان کے, کیونکہ ظاہر ہے کہ وہاں پر یہ ایک اہم علاقہ ہے جہاں پر بہت سارے مظاہرین ابھی تک دھرنا دے کر بیٹھے ہوئے ہیں. اور اس سلسلے میں جو بات ہے وہ ہم ابھی اپنے تجزیہ کار سے سنیں گے, ان کا انالیسز اس میں بارے میں کیا کہتا ہے. لیکن پہلے ہم آپ کو ایک رپورٹ دکھانا چاہتے ہیں, ہمارے ساتھی محمد اشتیاق نے اسلام آباد سے ہمیں بنا کر بھیجی ہے. آپ اس رپورٹ کو دیکھیں تاکہ آپ کو صورتحال کا واضح طور پر علم ہو جائے, تو پھر ہم اپنے تجزیہ کاروں سے بات کرتے ہیں.
پاکستان کے دارالحکومت اسلام آباد میں پارلیمنٹ کی عمارت سے کچھ فاصلے پر ممتاز قادری کے حامیوں کا دھرنا پیر کو بھی جاری رہا. گورنر پنجاب سلمان تاثیر کو قتل کرنے پر سزائے موت پانے والے ممتاز قادری کے چہلم کے سلسلے میں اتوار کو راولپنڈی کے تاریخی لیاقت باغ میں ہزاروں افراد نے شرکت کی, جس کے بعد سینکڑوں کی تعداد میں مظاہرین نے اسلام آباد کا رخ کیا اور رکاوٹیں عبور کرتے ہوئے جب وہ پارلیمنٹ کی عمارت کی جانب بڑھے تو پولیس اور مظاہرین میں جھڑپیں شروع ہو گئیں. صورتحال میں کشیدگی کے بعد حکومت نے وفاقی دارالحکومت کے حساس علاقے ریڈ زون کی حفاظت کے لیے فوج کو طلب کر لیا.
پارلیمان کے سامنے اس وقت بھی مظاہرین کا دھرنا جاری ہے. ان کا کہنا ہے کہ وہ چاہتے ہیں کہ حکومت سے مذاکرات ہوں اور اگر ان کے مطالبات مان لیے جاتے ہیں تو وہ اپنا دھرنا ختم کرنے کو تیار ہیں.
مظاہرے میں شریک افراد نے وائس آف امریکہ سے گفتگو میں کہا کہ اب وہ پرامن رہیں گے لیکن اپنے مطالبات کی منظوری سے قبل وہ یہاں سے نہیں جائیں گے.
وہاں بھی پرامن ہمارے لوگ رہے ہیں, یہاں بھی ہمارے لوگ پرامن آئے ہیں. جب ان لوگوں نے شیلنگ کیے اور شیل کے ساتھ پھر لوگ جو منتشر ہوئے ہیں اس میں پتہ نہیں کون لوگ تھے, جو بھی لوگ ہیں انہوں نے فائدہ اٹھائے, غیر لوگوں نے فائدہ اٹھا کے ان کے میٹروں کو جو ہے تنصیبات کو جو ہے تباہ کیے اور شیشے توڑے اور اس کے پورے الزام جو ہے حکومت نے جو ہمارے قائدین اور ہمارے لوگوں پہ لگا دیے. لیکن ہم لوگ اس وقت بھی پرامن تھے, ابھی ہمارے لوگ پرامن بیٹھے ہیں, قائدین پرامن بیٹھے ہیں اور ہمارے قائدین یہی چاہتے ہیں کہ حکومت کے لوگ آئیں ہمارے ساتھ بات کریں.
ہمارے جو اسلاف تھے جو وہاں بیٹھے ہوئے تھے آپ شاید وہاں موجود نہیں تھے، انہوں نے کہا جو بھی توڑ پھوڑ ہم میں سے کرے گا اس جلوس میں اور ریلی میں وہ ہم میں سے نہیں ہوگا، اور جو ہم میں سے ہوگا وہ ان کو پکڑ کے ہم کے ہمارے حوالے کرے کہ یہ کیوں کر رہا ہے، یہ املاک کو نقصان پہنچانے کی ہمیں ضرورت نہیں ہے، ہم نے اپنا موقع پیش کرنا ہے اور اس موقع پہ ڈٹنا ہے اور اس موقع پہ ہم نے اپنا جو ہے نا اصولی جو ہے وہ حق حاصل کرنا ہے۔
اہم سرکاری عمارتوں اور سفارت خانوں پر مشتمل وفاقی دارالحکومت کے علاقے ریڈ زون میں اب فوج تعینات ہے۔ محمد اشتیاق، وائس آف امریکہ، اسلام آباد۔
ابھی یہ محمد اشتیاق کی آپ اسلام آباد سے بھیجی ہوئی رپورٹ دیکھ رہے تھے۔ جیسا کہ آپ نے دیکھا، انہوں نے تقریباً ہر اس کے دھرنے کے مختلف پہلوؤں کو سامنے رکھ کر بات کی ہے، اور اس سلسلے میں انہوں نے مظاہرین کے جو تحفظات ہیں حکومت کے بارے میں وہ بھی انہوں نے دکھائے ہیں، اور جو لوگ کہتے ہیں اور تاجروں کو جو پرابلمز ہیں اس کا بھی انہوں نے تذکرہ کر دیا ہے۔ تو جناب صاحب، آپ یہ فرمائیے گا کہ یہ جب دہشت یہ جو مذہب کے نام پر اس طرح کے مظاہرے کرنے کی جو کوششیں کی جا رہی ہیں، اور جس طرح سے یہ ساری صورتحال سامنے آئی ہے، اور اس میں کافی تنقید بھی حکومت پر کی جا رہی ہے کہ اس نے بڑا نرم موقف اپنایا ہے یہ اس طرح کے مذہب کی آڑ میں مظاہرے کرنے والوں اور توڑ پھوڑ کرنے والوں کے لیے، تو ان لوگوں سے بات چیت کرنا کیوں ضروری تھا؟ کیا ان لوگوں کو ہٹایا نہیں جا سکتا ویسے؟ جن صاحب،
جی اگر آپ مجھ سے بات کر رہی ہیں
جی،
تو میں یہ کہنا چاہتا ہوں کہ یہ بالکل آپ ٹھیک کہتی ہیں، یہ بڑی امبیرسنگ سچویشن ہے کہ اسلام آباد دارالحکومت ہے اور یہ ریڈ زون کے پاس اس طرح کا مظاہرہ۔ پاکستان میں جمہوریت ہے، ہمیں اس پہ فخر ہے، لوگوں کو اپنے احتجاج کی آزادی ہے، یہ بھی ایک بڑی جائز بات ہے، انسانی حقوق کا خیال رکھتے ہیں ہمارے آئین کے مطابق، لیکن کسی کو بھی پراپرٹیز کو ڈسٹرائے کرنے کا اور لوگوں کو نقصان پہنچانے کا، میڈیا کے لوگوں پہ اٹیک کرنے کا، پولیس پہ اٹیک کرنے کا حق نہیں ہے۔ اور یہ لوگ، ان کا جلسہ ہونا تھا راولپنڈی میں، اور یہ ساری باتیں عبور کرتے گئے، اور ایڈمنسٹریشن نے مائلڈ ویو لیا اس لیے کہ وہ کیجوئلٹیز کو اوائڈ کر رہے تھے، ورنہ اگر وہاں وہ ایک لائن کراس کرنے کے اوپر فائرنگ کرتے تو کچھ اور ڈیتھ ہوتی، اور اس سے یہ اور زیادہ اس کو ہوا دیتے۔ تو چونکہ اس میں ویسٹڈ انٹرسٹ ہے بہت سے لوگ، حکومت اس کو بصیرت کے ساتھ ہینڈل کر رہی ہے، اور یہ ابھی چاہتے ہیں کہ ان کے ساتھ مذاکرات ہوں، لیکن ان کو یہ کہا جا رہا ہے کہ آپ انکنڈیشنلی یہاں سے ڈسپرس ہو جائیں، اور وہ لوگ جنہوں نے پراپرٹی کو نقصان پہنچایا ان کو قانون کا سامنا کرنا ہوگا، اور ان ایڈیشن ٹو دیٹ آپ اپنا کو مطالبہ بتائیں کہ کیا ہے، یعنی ایک ملک کے اندر آزاد عدلیہ ہے، انہوں نے ایک گورنر کے قاتل کو اپنے طور کے اوپر عدل کے سارے پروسیس کو اتنے سالوں تک کرنے کے بعد ایک سزا دی ہے، تو اس کے اوپر آپ کا احتجاج ابھی کیا مطلب ہے؟ آپ کیا چاہتے ہیں کہ کیا ہو؟ کیا یہ حق ہر کسی کو حاصل ہو جائے کہ وہ دوسرے بندے کو گورنمنٹ کی حکومت کی اجازت کے بغیر یا حکومت کے طریقے سے ہٹ کے اپنے طور پہ ایگزیکیوٹ کرنا شروع کرے؟ تو میرے خیال میں یہ ہمارے بھائی ہیں، ہم یہ چاہتے ہیں کہ ان کی باتوں کو ضرور سنا جائے، اور حکومت ان کے ساتھ اپنے طور کے اوپر جو انٹیلیجنس ایجنسیز ہیں اور جو لوکل ایڈمنسٹریشن ہے وہ شاید ان ٹچ ہوگی، لیکن ابھی تک انہوں نے کنٹین کیا ہوا ہے، اور یہ اپنی جو بڑاس ہے وہ نکال رہے ہیں وہاں، اور ابھی یہ ان کو ریئلائز ہوا ہے کہ یہ کتنا بڑا لاس کیا ہے، اور پاکستان میں اس کی پرزور مذمت ہو رہی ہے، میڈیا نے بھی اس چیز کو برا منایا اور اپنے طور کے اوپر انہوں نے شو کی وہ سارے نقصانات جو میٹرو بس کے جو بس سٹاپس کے شیشے توڑ کے اور چیزوں کو آگ لگا کے کیا گیا، یہ اچھے کام نہیں ہیں، ہم جماعت کرتے ہیں اور ان کو یہ رائٹ دیتے ہیں، لیکن مذہب کے نام کے اوپر جب آپ سیاست کرتے ہیں اور ایک غلط چیز کے اوپر آپ ایک غلط ریزلٹ سیٹ کرنے کی کوشش کرتے ہیں، تو اس سے پھر یہ ہمارا ملک اور آنے والی نسلیں اور ان کے بچے بھی ہمیں معاف نہیں کریں گے، کہ ملک ہم نے بڑی مشکل کے ساتھ حاصل کیا، اس کو ہمیں آگے لے کے چلنا ہے، افہام و تفہیم سے بات ہونی چاہیے۔ تو یہ جو بہت بڑا اریٹنٹ نہیں ہے، پاکستان غربت و افلاس کو دور کرنا، مہنگائی کو کنٹرول کرنا، اور اس کے علاوہ ہمیں یہ کوشش کرنی ہے کہ ہم ہر لحاظ سے ان لوگوں کو ڈیل کریں، اور اپنے طور کے اوپر یہ دیکھا جائے کہ ان کو ان کے کیا مطالبات ہیں اور ان کو کیسے کرنا ہے۔
اچھا،
انشاءاللہ اس کو کیا جائے گا، مجھے کوئی ڈاؤٹ نہیں ہے۔ ابھی ہم ملیٹنسی سے پیچھے ہیں، اکنامک ریوائول ہماری پرائیورٹی ہے، انرجی کے پروجیکٹ ہماری پرائیورٹی ہے، और अल्लाह के करम से बैन अल-अक़वामी सतह के ऊपर पाकिस्तान की जो पजीराई हो रही है, हम उसके ऊपर ये इस हुकूमत की कामयाबी है कि वो उसके ऊपर भी हमें ये कामयाबी मिल रही है।
अच्छा,
तो मेरे ख्याल में ये अनफॉर्चुनेट इंसिडेंट है, इसके ऊपर कंट्रोल हो जाएगा अगले इंशाल्लाह, अगर घंटों में नहीं तो एक दो दिन के अंदर।
अच्छा जन साहब, बात साथ रहिएगा, मुझे रॉ के एजेंट के हवाले से जो वीडियो दिखाई गई उसके बारे में आपसे सवाल करना, लेकिन आरिफ साहब से मेरा आखिरी सवाल है। आरिफ साहब, इन लोगों ने, मुजाहरीन ने कई तरह के मुतालबात भी पेश किए हैं, जिनमें से काफ़ी जैसे शरीयत के निफाज की बात की है, मुमताज़ कादरी के दर्जे हैसियत की बात की है कि उसको शहादत का दर्जा दिया जाए, ये मकामी मीडिया ही के मुताबिक ये सारे मुतालबात हैं जो उन्होंने सामने लाने की कोशिश की है और बातचीत करने से भी इनकार कर दिया है। आप मुझे ये समझाइएगा कि इस नौयत के मुतालबात करने वाले मुजाहरीन से हुकाम को मुज़ाकरात करने चाहिए जो मुल्क में अमन अमान की सूरत हाल को नुकसान पहुंचा रहे हों? आरिफ साहब चले गए हम?
नहीं नहीं, बेहद इसमें जो है, असल में मैं फिर कहूंगा कि इसमें हमें इसको एक वसी तर पैटर्न उसके अंदर समझने की कोशिश करनी चाहिए कि ये मुख्तलिफ कंट्रीज में आप देख सकते हैं कि ये प्ले आउट हो रहे हैं कि ये जो कंजर्वेटिज्म है, रिलीजियस कंजर्वेटिज्म है, वो सोसाइटीज में बढ़ रहा है और दूसरी तरफ लिबरल वैल्यूज हैं अब वो अपनी जगह पैटर्न्स चल रहे हैं और वो कि मुख्तलिफ पोजीशंस पर मुख्तलिफ इवेंट्स और हादसात के ऊपर वो फिर जब अप्लाई होते हैं तो ये उसमें ये तसाजम डेवलप होता है। जिस तरह हमने देखा कि इजिप्ट में जिस तरह मुर्सी साहब की हुकूमत रही, वहाँ भी इजिप्ट में भी ये कंजर्वेटिव लिबरल इंटरप्रिटेशन के मॉडर्नाइजेशन, इस्लाम में रिफॉर्म, ये तो पूरी दुनिया में ये बातें चल रही हैं, तो ये सिर्फ पाकिस्तान के कॉन्टेक्स्ट में अप्लीकेबल नहीं है। ठीक है, ये एक वाकया हुआ है जो कि उसने उसको उभारा है, इस डिफरेंस को, इस डिफरेंशिएशन को, कि ये जो एक ब्रॉडर पैटर्न चल रहा है, लेकिन एट द सेम टाइम ये है कि हुकूमत को ऑब्वियसली बातचीत कर करके उसको क्या कहते हैं कि ज़्यादा बात खराब ना हो, वही हुकूमत की कोशिश होगी, लेकिन फिर वही बात है कि जो ब्रॉडर पैटर्न चल रहा है कि एक वो मुझे इस वक्त याद आ रही है बात सर सैयद अहमद खान की कि उन्होंने 1857 में द कॉजेज ऑफ रेबेलियन की किताब लिखी थी, उस वक्त वो जारी बात है ब्रिटिश ऑक्यूपेशन की थी
जी।
लेकिन उसमें उन्होंने एक बात कही थी कि अगर ऐसे अवामिल किए जाएंगे कि जो कि मेजॉरिटी ऑफ द मॉसेस की सेंटीमेंट्स को हर्ट करते हैं तो उसमें फिर बड़े खतरनाक नतज निकलते हैं। अब इसमें वो अलग मौजू है कि उनके सेंटीमेंट्स ठीक हैं या नहीं है, हाउ वो कोरिलेट करते हैं आजकल की जो हुकूमत है नेशन स्टेट की, वो एक अलग पूरी डिस्कशन है, लेकिन ये एक इसको बैलेंस किस तरह से किया जाए वो तो हुकूमत का ही रोल है और उसको बड़े सेंसिटिवली और पॉलिटिकली हैंडल करने की ज़रूरत है, वरना इसमें फिर मजीद हादसात डेवलप होने के वो निकलते हैं। लेकिन इसके साथ साथ कि ब्रॉड पैटर्न को भी हमें देखना है कि जो इस्लाम में रिफॉर्म की बातें हो रही हैं उसके साथ साथ रिलीजियस कंजर्वेटिज्म बढ़ता जा रहा है, लिबरल स्पेस श्रिंक हो रहा है और उसके अंदर ये मुख्तलिफ अवामिल चल रहे हैं।
बहुत बहुत शुक्रिया आरिफ अंसार साहब, यहाँ पॉलिटेक्स से हमारे साथ थे, सीनियर रिसर्चर हैं। आरिफ साहब, आपसे मेरी फिर भी बात होगी। जन साहब, आपसे एक क्विक कमेंट मुझे लेना है कि पाकिस्तान की फ़ौज के तर्जुमान लेफ्टिनेंट जनरल आसिम बाजवा और वफाकी वज़ीर इत्तलात नशरियात परवेज़ रशीद साहब ने एक मुश्तरका प्रेस कॉन्फ्रेंस में रॉ के उस एजेंट कुलभूषण यादव, जिसे पिछले दिनों गिरफ्तार किया गया है, उसका बयान दिखाया है जिसमें उसने खुलम खुला पाकिस्तान में तखरीबकारी के मनसूबों के बारे में बताया है और ये मीडिया को दिखा दी गई है। जन साहब, इस सारी सूरत हाल के तनाजुर में और इस कदर वाज़े तौर पर सामने आने के बाद पाकिस्तान को भारत के साथ बिलखसूस और आलमी सतह पर किस अंदाज में पेशरफ्त करने की ज़रूरत है? एक कोई कमेंट, हमारा टाइम इस सेगमेंट का ख़त्म हो गया जी। जन साहब,
ये एक बहुत बड़ी डेवलपमेंट है हमारी, ये कोई नई खबर नहीं है कि रात की इन्वॉल्वमेंट है पाकिस्तान में प्रॉक्सी जंग को फोमेंट करने में, लेकिन ये एक सबूत के तौर पे एक ऐसा ब्लैक एंड वाइट में चीज सामने आई है जिसको पाकिस्तान सबूत के तौर पे मुख्तलिफ जगहों के ऊपर पेश करेगा, मुख्तलिफ लोगों को अपने सफारती सतह के ऊपर दिखाया जाएगा और भारत के लिए भी ये एक बहुत बड़ी एक एम्बेरसमेंट है और उनको ये देखना चाहिए कि टाइम एंड अगेन पाकिस्तान को ब्लेम करते हैं टेररिज्म को, लेकिन आपने ये देख लिया कि हमारा कराची का इलाका हो या बलूचिस्तान का या खैबर पख्तूनख्वा का, वहाँ सारी इन्वॉल्वमेंट इनकी रही है और ये इतने लॉन्ग पीरियड के रेडिकल या पॉलिटिकल मिलिटेंट या कोई क्रिमिनल लोग, उन्होंने भी बहुत प्रॉब्लम क्रिएट की है, लेकिन वो कभी भी हमारी मैरान बेस के ऊपर या P3C ओरियन या साफ जहाजों के ऊपर या G2 के हमले के लिए इनके पीछे बैन अवी इंटेलिजेंस एजेंसी थी, जिसका सबूत हमारे सामने आ गया है।
बहुत बहुत शुक्रिया सेनेटर लेफ्टिनेंट जनरल अब्दुल कयूम हमारे साथ थे और मुख्तलिफ मौजूदात के ऊपर आपने तज़िया सुना। हमारे साथ यहाँ वाशिंगटन से आरिफ अंसार साहब थे। प्रोग्राम जहाँ रंग में आप मुख्तलिफ मौजूदात पर हमारे तज़िया कारों की राय सुन रहे हैं। इससे पहले के प्रोग्राम को हम आगे बढ़ाएँ और दुनिया भर में सलामती के अमूर का एक जायज़ा आपके लिए पेश करें, एक छोटा सा वक्फ़ा लेते हैं और उसके बाद फिर प्रोग्राम को आगे शुरू करते हैं।
What's up, Pakistan? क्या सीन है पाकिस्तान? जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। What's up, Pakistan? क्या सीन है पाकिस्तान? urduvoa.com।
प्रोग्राम है जहाँ रंग और आप सुन रहे हैं वाशिंगटन की उर्दू सर्विस से, वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से। और आइए अब प्रोग्राम को आगे बढ़ाते हैं। जैसा कि हमने प्रोग्राम के शुरू में खाका बताते हुए बताया था कि आज भी अहम मौजूदात हमारे प्रोग्राम में शामिल हैं और बे इंतहा मुमताज़ तज़ियाकार भी इस प्रोग्राम में हमारा साथ दे रहे हैं। तो आज प्रोग्राम को तरतीब देते हुए एक बड़ा सवाल जो मेरे सामने भी था, जो हमारे बहुत सारे सुनने वालों के भी जहनों में होगा जब हम इर्द गिर्द की दुनिया के पर नज़र डालते हैं, कि सलामती के अमूर तकरीबन तमाम ही दुनिया में एक अहम मसला बनकर उभरे हैं पिछले कुछ सालों के दौरान। तो आइए कुछ सूरत हाल का जायज़ा लेते हैं, कुछ मुख्तलिफ वाक़ियात की बात करते हैं। आज ही सुबह जैसा कि हमने बताया, यहाँ पर अमरीका में जब आँख खुली तो हमने सुना कि मिस्र के एक जहाज़ को अगवा कर लिया गया है। मुसाफिर बरदार तैयारे में इसमें 55 अफराद सवार थे और उसके बाद उसको कब्रस में उतार लिया गया। कब्रस की वजारत खारजा के हुकाम ने इस बात की तस्दीक कर दी है कि जो अगवा करके तैयारी को लाया था उसे गिरफ्तार कर लिया गया है और उसकी शनाख्त की गई है सैफुद्दीन मुस्तफ़ा के तौर पर, लेकिन मुहरकात अभी तक वाज़े नहीं हो सके। और कब्रस ये इस पर यहाँ भी हम ये भी बताते चलें कि इसमें तमाम के तमाम जो 55 अफराद थे उनको बाहिफाजत वापस तैयारी से उतार लिया गया। तो अब सवाल यहाँ पर यह पैदा होता है कि गुज़श्ता कुछ सालों में तैयारों का सफ़र, जिसे कि समझा जाता था कि एक बड़ा महफूज सफ़र है, लेकिन कुछ अरसे से मुसाफिर बरदार तैयारों में भी काफ़ी मसाइल उनको दरपेश रहे हैं सलामती के हवाले से भी। तो इस वक्त हम सबसे पहले यहाँ वाशिंगटन से बात करेंगे। हमारे साथ हैं डॉक्टर जाहिद बुखारी साहब और हमारे साथ हैं पाकिस्तान से डॉक्टर नादिर बख्त और लंदन से हमारे साथ हैं बैरिस्टर अमजद मलिक। अस्सलाम वालेकुम जी। डॉक्टर बुखारी साहब, ये जब फरमाइएगा कि आलमी सतह पर जब हम सलामती के अमूर को देखते हैं और उसमें इन मुख्तलिफ वाक़ियात को हम देखते हैं, तो आप ये बताइएगा कि इतनी फैली हुई दुनिया है, सलामती के हवाले से इतने फैले हुए अमूर हैं, उन सब को देखते हुए क्या करने की ज़रूरत है कि थोड़ा सा हिफाजत का एहसास पैदा हो सके, तहफ़्फ़ुज़ का एहसास पैदा हो सके हमारे अंदर और दुनिया भर में जो लोग इस सारी सूरत हाल से दोचार हैं।
अच्छा, देखिए ये इतना तवील और वसी मौजू है
जी
कि इस पे उसको अहाता करना तो मेरा ख्याल बड़ा
मुश्किल है कुछ,
लेकिन मैं जो बड़ी एक वसी कैनवस में ही अगर बात करूं मैक्रो लेवल पे
जी,
तो देखना बड़ी एक बुनियादी हकीकत तो ये है कि पिछले इवन सितंबर 11 से पहले भी ले लें, ये जो आप वहां से शुरू कर लें, जब ईरान के इंकलाब के बाद अफगानिस्तान में सोवियत यूनियन आने से लेके अब तक ये 40 साल का एक ओवरऑल आप मैक्रो साल बड़ी मुख्तसरी बात करता हूँ डायरेक्ट
जी बिल्कुल,
इसमें हम ये देखते हैं कि मुस्लिम दुनिया और मुसलमान, चाहे वो यूरोप में हो, चाहे वो USA में हो या दुनिया में कहीं भी हो, वो इस वक्त निशाने पे हैं। यानी जो भी हो रहा या वो उन्हीं की तरफ से हो भी रहे हैं, यानी जो वाकयात हो रहे हैं, खुदकुश वाकयात हो रहे हैं, वो भी मुसलमान ही बहुत सारे हैं जिनके नाम आते हैं और करते हैं, چاہے وہ فرانس میں کر رہے ہوں، برسلز میں کر رہے ہوں، یہاں ٹوین ٹاورز کا ہو، سپٹمبر 11 کا ہو، یا ایون پاکستان میں، افغانستان میں دھماکے ہوں، یا ہم یہ دیکھ لیں کہ افغانستان پہ حملہ ہو سوویت یونین کا، اس کے بعد امریکہ کا حملہ ہو، عراق پہ حملہ ہو، پھر عرب اسپرنگ کے بعد شام کی جو صورتحال ہے، تو یہ 30-40 سالوں کا جو ایک تو نتیجہ یہ نکلتا ہے، اس وقت مسلمان نشانے پہ ہیں اور مسلمانوں کی طرف سے ہی ریاکشن بھی ہو رہا ہے، تو سوال یہ پیدا ہوتا ہے بڑا سمپل،
لیکن بخاری صاحب مسلمان ہی اس کا بھی زیادہ ہدف بنتے ہیں مختلف
اور مسلمان ہی کر جی. تو اب اس میں جو ہمیں سوچنا چاہیے، آج مثلا میں بہت ہی آج بروکنگ انسٹیٹیوٹ والے
جی.
روزانہ ایک اپنی 3 بڑی بنیادی مضامین پہ ایک نیوز لیٹر بھیجتے ہیں، آج جو ان کا آج آیا اس میں انٹرنیٹ ای میل کرتے ہیں، تو پہلا مضمون یہ تھا کہ یہ جو کچھ ہو رہا ہے، تو انہوں نے ریسرچ کر رہے ہیں 2 ریسرچر اور اسکالرس، تو وہ اس ایک نتیجہ انہوں نے یہ نکالا جو بڑا کنکلوسیو نہیں ہے، لیکن انہوں نے کہا جو ہم نے ریسرچ کر رہے ہیں کہ فرانس میں جو کچھ یہ کیا فرانس کا پولیٹیکل کلچر اس کی وجہ ہے کہ وہ اتنا شدید ہے سیکولرزم کی طرف اور اتنا شدید ہے اربنائزیشن میں، ان امپلائمنٹ اور جس میں مسلمان گیٹو کا، کہ وہیں سے زیادہ ریئیکشن بھی ہو رہا ہے، یورپ میں بھی جو فرینچ اسپیکنگ علاقے ہیں پرپورشنیٹلی وہاں ریئیکشن زیادہ ہو رہا ہے، تو اگر میں جو اس سے نتیجہ یہ نکال رہا ہوں کہ کہیں نہ کہیں ایکشن ہو رہا ہے، چاہے وہ کلونیل زمانے میں ہو یا وہ انصاف نہ ملے مسلمان دنیا میں، پیلسٹائن اور کشمیر اور چچنیا اور افغانستان پہ حملہ ہو، عراق پہ سارا جھوٹ کی بنیاد پہ حملہ ہو، یہ سب چیزیں ہو رہی ہیں جس کے ریئیکشن میں پھر یہ چیزیں
سامنے آتی،
خودکش حملے بھی ہوں، دہشت گردی بھی ہو، چاہے اسے جہاد کے نام پہ بھی برا بھلا کہنا ہو، خلافت کے نام پہ بھی، تو اس پہ ذرا سوچنے کی تھوڑا سا ضرورت یہ ہے کہ یہ جو ریئیکشن ہو رہا ہے، جو ناانصافی ہے، جو بڑی شدت ہے، دوسری طرف سے ہم ہسٹوریکل روٹس پہ نہ بھی جائیں کولونیل پاور پہ، پچھلے 30-40 سال میں اس کا ایک نتیجہ ہو رہا ہے، اس کا ایک ریئیکشن ہو رہا ہے کہ آپ اتھل پتھل سی ہو رہی ہے،
تو
آپ دیکھیں نا کہ مثلا امریکہ عراق میں گیا ہے،
کوئی
فورم ہے دنیا کا کہ یہ جو بات کر سکے کہ آپ جھوٹ کی بنیاد
پر
قوم اور لیڈرشپ وہ
جی.
حملہ کرتی ہے، اس کا کوئی علاج نہیں ہے
جی بخار صاحب، بہت لمبی بات ہو جائے گی اگر ان سب چیزوں کی طرف نکل گئے جی.
مجھے اس لیے لگا آپ کا سوال بھی بڑا
جی تھا، مجھے یہی تھا، تو لیکن اس میں یہی ہے کہ ہم کوشش کرتے ہیں کہ تھوڑا سا بریف کامنٹ کرتے چلیں. جیسے ابھی ہم بات کریں گے ڈاکٹر بخت سے، میں سوال کروں گی کہ شام میں داعش ایک بڑے حصے پر قابض ہے، جس کی ابھی خلافت کے بارے میں بات بھی کی جا رہی ہے کہ شام اور عراق کے کچھ حصوں پر اس نے قبضہ کر کے اسلام جس کو آپ اسلامک اسٹیٹ کہتے ہیں یا داعش، ہم لوگ اس کے لیے عام طور پر لفظ داعش کا استعمال کرتے ہیں، تو بڑے حصے پر قابض ہے. گزشتہ دنوں اس وقت بہت زیادہ شور اٹھا تھا جب اس نے ایک تاریخی ورثے کے مقام پر پالمیرا پر قبضہ کر لیا تھا. اب شام نے اپنے حلیف روس کی مدد سے اور پھر ملیشیا کی مدد سے پالمیرا کو واپس لے لیا ہے، اسی طرح عراق میں رمادی کے علاقے کو واپس لے لیا گیا داعش کے ہاتھوں سے، اور اس کے ساتھ ساتھ موصل میں بھی یہ خبریں ہیں کہ موصل کو بھی واپس لینے کی تیاریاں ہو رہی ہیں. ڈاکٹر بخت، یہ فرمائیے گا کہ داعش کے لیے یہ صورتحال واقعتاً مغربی ملکوں اور امریکہ کی قیادت والے اتحاد کے لیے کس حد تک حوصلہ افزا ہے؟ آپ یہ سمجھ سکتے ہیں کہ داعش کو کسی طرح پسپا کیا جا رہا ہے؟
یہ آپ نے جو فرمایا بالکل درست، میں اس کو ایسا ہی سمجھتا ہوں کہ وہ جس طرح سے ان کا انویژن اور ان کی طاقت کا فلو بڑھتا چلا جا رہا تھا، اور ایسے لگتا تھا کہ جیسے یہ نہ رکنے والا ایک طوفان ہوگا اور یہ اپنے ساتھ بہت کچھ بہا کر لے جائے گا، لیکن یہ جن کامیابیوں کا یا جن ڈیولپمنٹس کا آپ نے ذکر کیا، انہوں نے یہ ثابت کیا ہے کہ اس کا وہ فلو رک گیا. پہلی بات تو یہ ہوئی کہ جس طرح سے اس کا فلو آ رہا تھا وہ رک گیا، ایک پورا بہاؤ چلتا چلا جا رہا تھا اور بہانے کے انداز میں تھا وہ رک گیا، یہ تو ایک کامیابی ہے. اب دوسرا پہلو یہ کہ وہ ریٹریٹ بھی ہوئے، یہ دوسری بڑی کامیابی ہے
جی.
لیکن میں نے اس کا ایک اندازہ یہ بھی لگایا کہ اب وہ اس طرح سے نکل کر جو سافٹ ایشوز ہیں ویسٹرن ورلڈ کے، ان کو یا ویسٹرن ورلڈ کے سپورٹنگ سٹیٹس کے سافٹر ٹیشوز کو ہرٹ کریں گے، وہ ان کے سافٹر ٹیشوز کو ہرٹ کریں گے تاکہ उधर से एक ऐसा माहौल पैदा किया जा सके, ऐसी ओपिनियन पैदा की जा सके कि इनके साथ जंग की बजाय डायलॉग पर आया जाए। मामलात अल्टीमेटली डायलॉग पर ही पहुंचते हैं। हर दुनिया में जहाँ कहीं भी हॉट वार हो रही हो या कोल्ड वार हो रही हो, अल्टीमेटली वहां पर ही बात पहुंचती है। मैं ये चाहूंगा कि इन दोनों चीजों को पैरेलल चलाया जाए। एक तरफ तो हॉट वार को जारी रखा जाए और वो अगर कामयाबियां हासिल की जा सकती हैं तो उन कामयाबियों के जरिए से इन्हें डायलॉग के टेबल पर लाना निस्बतन आसान होगा, क्योंकि अगर इनकी बजाय दाशिक कामयाबियों का सिलसिला होता तो वो डायलॉग के टेबल पर नहीं आते, और वो डायलॉग के टेबल पर उनको लाने के लिए भी उनकी कमर का तोड़ना जरूरी था। अब मैं थोड़ा सा एक वजाहत कर दूं कि अगरचे नाम इस्लाम का लिया जा रहा है
जी,
लेकिन ये इस्लाम नहीं है, इस्लाम का ये अंदाज ही नहीं है, ये एक इंतहा पसंदी किस्म की है। इस्लाम में तो इंसान और इंसानियत की बात है। अब अगर इस चीज को वो ना कबूल करे तो अपने मखसूस अकायद की पैरामीटर से, उन आंखों से, उन ऐनकों से देखें तो वो फिर बिल्कुल मुख्तलिफ चीज है। इस्लाम का इससे कोई ताल्लुक नहीं है, इस्लाम का इससे कोई ताल्लुक नहीं है, और मुसलमान भी अब पहले से ज्यादा बहुत बेहतर इस बात को समझते हैं। आप देख लीजिए कि जिन इलाकों में शरा तालीम ज्यादा है वहाँ पर एजुकेट हो रहे हैं लोग, डी एजुकेट नहीं हो रहे, और ये इदारे डी एजुकेट करते हैं। अगर मैं आपकी तवज्जो इस तरफ दिला सकूँ कि इंडोनेशिया को आप देखिए, मलेशिया को देखिए, तुर्की में भी अगर चीजें कुछ कामयाबियां लेते हैं, पाकिस्तान की तरफ भी एजुकेशन को सुप्रेड किया जाता है। अगर हम जो 20 साल 30 साल पहले जैसे हम लोग कह रहे थे कि इन सेमिनारीज को कंट्रोल कीजिए और इनका डिसिप्लिन ऑफ एजुकेशन मॉडरेट कीजिए, अपग्रेड कीजिए, इन्हें कौमी धारे में लाइए, हमारी बातों को नहीं सुना जा रहा था। शायद उस वक्त अफगानिस्तान की जंग बहुत अहम थी, उस जंग के लिए ईंधन चाहिए था, जो ये चीजें ये इदारे फराहम कर रहे थे। जो हो गया उसको छोड़िए, अगर अब भी अमन की तरफ चलना है तो ये सफाई करनी होगी, जहनी सफाइयाँ भी करनी होगी, जिस्मानी सफाइयाँ भी करनी होगी, और माली वसाइल जो कि इनको देकर लोग इबादत तसव्वुर करते हैं, उन तसव्वुरात को क्लियर करना होगा कि ये इबादत नहीं है, इबादत इंसान की खिदमत है। वही उसी तरफ जाना होगा जो सोक्रेटिस ने भी कहा था, वर्चू इज नॉलेज, नॉलेज इज वर्चू, उस तरफ हमें जाना होगा। इस्लाम का नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का भी यही फरमान है। क्राइस्ट को देखिए, जीसस को, जीसस का पैगाम भी यही है। हजरत मूसा इसहाक का, उनका पैगाम भी यही है, और इधर आ जाइए तो कृष्णा का और राम का पैगाम भी यही है
जी। अमन,
ये तो बात के वफात परस्त चीजें हैं जो कि सब अपने कारोबार के लिए आपस में लड़ाते हैं और इस तरह से तबाहियां फैलाते हैं। मेरी गुजारिश ये होगी कि डी एजुकेशन के प्रोसेस को रोक कर एजुकेशन के अमल को लाया जाए और ये दोनों चीजों को पैरेलल चलाया जाए तो बेहतर कामयाबी के इम्कान होंगे।
शुक्रिया डॉक्टर बख्त। अब हमारे साथ लंदन से बैरिस्टर अमजद मलिक भी मौजूद हैं। मलिक साहब, ये फरमाइएगा, आपके शाम की बात हुई तो एक ज़रा सी बात शाम के बारे में हम अपने हर प्रोग्राम में ज़रूर बात करते आए हैं, लेकिन अब भी वहाँ पर मुज़ाकरात का जो सिलसिला शुरू होना है, तो जैसा कि आप जानते हैं कि जॉन कैरी का ये बयान सामने आया है जिन्होंने अपने मौक़िफ़ को दोहराया है कि शाम का में जब तक बशार अल असद का इक़्तदार ख़त्म नहीं होता उस वक्त तक शाम का तनाज़ा ख़त्म नहीं हो सकता। हम पहले भी अपने तज़्ज़ियाकारों से यही सवाल पूछते आ रहे हैं कि आने वाले दिनों में शाम में सियासी तस्फ़िये की जो सूरत हाल की बात की जा रही है, आप क्या समझते हैं कि क्या वाकई बशारुल असद के बग़ैर सियासी तस्फ़िया करना मुमकिन हो सकेगा या अभी ये तनाज़ा और ज़ोर पकड़ता रहेगा?
जी बहुत शुक्रिया। मैं चाहूँगा कि
जी
बहुत शुक्रिया, मैं चाहूँगा कि मैं कंट्रीब्यूट करूँ जो डिस्कशन आप कर रहे थे। मैं समझता हूँ कि दुनिया में जहाँ तक मगरब वाकयात पैदा कर सकता था, अफगानिस्तान, इराक और
जी
मगर अगर आप देखें तो पैराडाइम शिफ्ट हुई है पिछले 10 सालों में
जी। मलिक साहब, आपकी आवाज नहीं आ रही, क्या आपको हम टेलीफोन लाइन पे ले लें किस तरह से? जी اچھا ملک صاحب ہیں ہمارے ساتھ؟ اس وقت ہم بات کر رہے تھے لندن میں بیرسٹر امجد ملک صاحب سے، جو ہم سے اس بارے میں بات کرنے جا رہے ہیں کہ جب ہم بات کرتے ہیں کہ داعش کی قوت میں کچھ کمی آئی ہے یا نہیں، جیسا کہ ڈاکٹر نادر بخت نے کہا۔ ڈاکٹر زاہد بخاری سے شروع کرتے ہیں، انہوں نے کہا کہ گزشتہ 40 برسوں کا اگر احاطہ کیا جائے تو اس سے یہی نتیجہ نکلتا ہے کہ ایک عمل ہوتا ہے، پھر اس کے بعد اس کا رد عمل سامنے آتا ہے، اور اس میں بہت ساری جگہوں پر مسلمان جو ہیں وہ ہدف کے طور پر دیکھے جا سکتے ہیں، لیکن اس کے ساتھ ساتھ یہ بھی معاملہ ہے کہ جو بھی حملے ہوتے ہیں یا جو بھی کاروائیاں کی جاتی ہیں وہ مسلمانوں ہی کی طرف سے کی جا رہی ہیں زیادہ تر بیشتر حالات میں جب دیکھا جاتا ہے۔ تو اسی طرح ہم جب ڈاکٹر بخت نے یہ کہا کہ دونوں صورتیں اس کی ہونی چاہیے کہ جہاں تک ممکن ہو سکے لڑائی کرتے ہوئے جنگی حربوں کے ساتھ بھی ان کا مقابلہ کرنا چاہیے جو اس طرح کی عسکریت پسند تنظیمیں ہیں، اور اس کے نتیجے میں جو سامنے صورتحال آئے گی اس کے بعد ایسا کرنا ممکن ہو سکے گا کہ ان سے مذاکرات اور ڈائیلاگ کی صورت ہو جائے، اور لوگوں کو تعلیم دینے کی ضرورت ہے۔ تو اب ہم امجد ملک صاحب اب ہمیں ٹیلی فون پر انہوں نے ہمیں جوائن کر لیا ہے۔ جی ملک صاحب، آپ کیا کہہ رہے تھے؟ آپ سے ایک کوئک کامنٹ لیں تو پھر ہم آگے چلیں۔
جی سوری، آپ کی لائن کی وجہ سے پرابلم پڑ گئی۔ میں یہ کہہ رہا تھا کہ یہ جو پیراڈائم شفٹ ہوا ہے ابھی، اس کے بڑے لانگ لاسٹنگ اثرات ہوئے ہیں کہ پہلے ہوم گراؤنڈ میں ہمیں یہ لوگ میسر نہیں ہو رہے تھے۔ آئیسس نے وہ پیراڈائم شفٹ کریٹ کی ہے۔ میں اگری کرتا ہوں کہ یہ جیت نہیں سکیں گے، لیکن انہوں نے ڈینٹ ضرور کیا ہے اور اس کو روکنا بہت ضروری ہے، اور یہ ریڈیکلائزیشن کو روکنے سے ہی اس میں اس کا راز پنہا ہے۔ آتے ہیں شام کی طرف، تو میں سمجھتا ہوں یہی بون آف کنٹینشن تھی پہلے بھی۔
جی
سب چاہ رہے تھے کہ رجیم چینج ہو، اسد کو ہٹایا جائے، پھر ہی کوئی حکومت آئے، اور اسد مزاحمت کر رہے تھے اور ان کو دوسرے ممالک کی اس معاملے میں سپورٹ بھی تھی۔ اب جو ٹائم ٹیبل بنا ہے اس کے اوپر دے آر لاک تھان، اور ان کا کوئی نتیجہ نکل نہیں پا رہا۔ ایک تو اپوزیشن بکھری ہوئی ہے، دوسرے جو انٹر لاکیٹرز ہیں وہ انفلوئنس نہیں کر پا رہے جو ٹائم ٹیبل ہے کہ اس کو سٹک کرے۔ یہ اینٹیسپیٹڈ تھا کہ اس طرح کی جو ٹائم ڈیڈ لائنز ہیں شاید ٹائم فریم وائز پورا نہ ہو، لیکن انٹرنیشنلی یہ کامیابی تھی کہ دیر واز اے سم سارٹ آف اے ٹائم فریم جس میں ایک حکومت بنے، انٹرم حکومت بنے جو نان سیکٹیرین ہو، جس میں سے دہشت گرد ایلیمنٹس نکل جائیں، جس میں اسد کا اتنا رول نہ ہو، اور پھر الیکشن کی طرف جائیں جہاں پہ لوکل لوگ یہ فیصلہ کریں کہ انہوں نے کس لوگوں کو گورن کرنا ہے۔ میرے خیال میں ہمیں اس معاملے کے اوپر حوصلہ کرنا پڑے گا، صبر دکھانا پڑے گا، اور انٹرنیشنلی جو بروکرڈ ہے جو ڈیل، اس کو کوشش کرنا چاہیے کہ صبر کے ساتھ اس کو کمپلیشن کی طرف لے کے جائیں۔
اس کو امپلیمنٹ
اگر اسد کو اگر زبردستی ہٹاتے ہیں تو ہم ایک مسئلے سے نکل کے نئے مسئلے کی طرف نکل جائیں گے، کیونکہ اپوزیشن ابھی تک متحد نہیں ہے، کوئی ایک فیکشن کے اوپر ابھی تک ان کا اعتماد نہیں ہے کہ وہ ٹیک اوور کرے گا یا وہ ریپلیس کریں گے، اور آئیسس جو ہے دن بدن ان کے پاس پیسہ ہے، ان کے پاس ریسورسز ہیں، اور وہ ڈسکرنٹلڈ یا فورن پالیسی کی طرف سے جو انوائڈ ایلیمنٹس ہیں ان کو اپنے ساتھ ملا رہے ہیں، جو میرے خیال میں صرف اگر ہم ٹائم فریم پہ عمل کریں تو ہی ہم ڈیفیٹ کر سکتے ہیں، تاکہ ریفیوجیز بھی واپس جا سکیں۔
ریفیوجیز کے بارے میں بھی بات کرنی تھی۔ اب ہم کوئک کامنٹ لیتے ہیں اپنے انالسٹ سے، تاکہ کم سے کم 3 مزید سوالات ہم کور کر سکیں۔ تو ڈاکٹر بخاری، آپ یہ فرمائیے گا کہ امریکہ نے اور ترکی نے، امریکی وزیر خارجہ نے اپنے ترک ہم منصب یعنی ترک وزیر خارجہ کے ساتھ ملاقات کی ہے، اور اس میں یہ بات کی ہے کہ داعش کے جنگجوؤں پر مزید دباؤ بڑھانے کے لیے تعاون کو وسعت دی جائے۔ امریکہ اور ترکی کے درمیان کئی اختلافات بھی موجود ہیں، خاص طور پر کردوں کے معاملے میں، تو ایسے اختلافات کے ساتھ ساتھ داعش کے خلاف دونوں ملک مشترکہ حکمت عملی کو کس طرح سے پایہ تکمیل تک پہنچا سکتے ہیں؟ کوئی کامنٹ اگر کریے تو۔
جی وہ بہت ہی، میں دیکھیں ترکی کی جو لیڈرشپ ہے وہ یہ کہہ رہی ہے کہ ویسٹ جو ہے اس آبجیکٹو پہ تو وہ ساتھ ہیں اس مقصد کو کہ داعش کو کمزور ہونا چاہیے، لیکن ویسٹ کی گورنمنٹس ڈبل سٹینڈرڈ کے ساتھ ہمارے ساتھ ڈیل کر رہی ہیں، چاہے وہ مہاجرین کا مسئلہ ہو، چاہے وہ کسی کو ہٹانے کا، گورنمنٹ کو ہٹانے کا مسئلہ ہو۔ مثلا یہاں میں بڑی مختصر بات کروں، ہماری اسٹیٹ ڈپارٹمنٹ میں میٹنگ ہوئی، اب ان کے لحاظ سے ہمیں جو بتایا گیا کہ اب اس کو بشار الاسد کو ہٹانا نمبر ون پرائرٹی نہیں ہے ان کی۔ اب وہ صاف انہوں نے ہمیں کہا کہ یہ ہماری نمبر ون پرائرٹی نہیں ہے، پہلے بہت زیادہ تھی، اب نہیں ہے۔ तो तुर्की की लीडरशिप ये कह रही है कि जो वेस्ट का डबल स्टैंडर्ड है वो भी बहुत बड़ी रुकावट है। बाकी ये ठीक है, बिल्कुल सही है, दाइश को हटाना चाहिए, चाहे पहले अलकायदा था आज दाइश है, मुमकिन चंद सालों बाद कोई और चीज हो जाएगी। इसलिए मैं जो अर्ज कर रहा हूँ को जो रूट कॉज है ना उस पे जाना, जिसमें एजुकेशन और डी एजुकेशन जो जैसे फरमा रहे थे वो भी जरूरी है, लेकिन साथ ही साथ मसलन इसका कौन हिसाब देगा कि इराक पे हमला हुआ, अफगानिस्तान पे हमला हुआ और मुसलमानों में जो कुछ हो रहा है उसकी जो नाइंसाफी है जो वो बिल्कुल झूठ की बुनियाद पे है वो दुनिया के किस फोरम में उसका हिसाब किताब लिया जाएगा।
अच्छा, अब हम यमन की बात करते हैं। डॉक्टर बख्त, आपसे मेरा सवाल यह है कि अक्वामे मुत्तहदा ने गुज़श्ता हफ्ते इस बात का ऐलान किया था कि यमन में गुज़श्ता एक साल से जो खाना जंगी किसी सूरत जारी है या तनाज़ आ रही है जिसमें अब तक 6,000 अफराद मर चुके हैं, तो उसमें मुल्क भर में जंग बंदी पर इत्तफाक कर लिया गया है, हूसी बागी भी इस बात पर आमादा हो गए हैं और इसका आगाज़ 10 अप्रैल से होगा और फिर 18 अप्रैल से अमन मुज़ाकरात का आगाज़ कुवैत में हो जाएगा। किस तरह से आप क्या इसका इम्कान देखते हैं? कोई कॉमेंट हम इब्ता के आखिरी सवाल हम फिर अमजद साहब से कर सकें।
अगर ऐसा हो सका तो ये बहुत बड़ी कामयाबी होगी और मेरा ख्याल है कि ये टेबल पे लोग पहुंच रहे हैं। टेबल पे का आ जाना ही मेरे ख्याल में बहुत बड़ी कामयाबी है, क्योंकि टेबल पर जब आ जाएंगे तो एक दूसरे के मौकफ को सुनेंगे, देखेंगे और गेन और लॉस दोनों को अब समझ आ चुकी हुई है, तीनों फरीकान को, बल्कि लॉस और गेन समझ आ रहे हैं कि हम क्या कर सकते हैं, क्या नहीं कर सकते, किस हद तक जा सकते हैं, किस हद तक हम नहीं जा सकते। मैं इसे यकीनन आलमी अमन के लिए और मिडिल ईस्ट के लिए भी, अरबों के लिए भी और इस पूरे खत्ते में जो कि तेल पैदा करता है या तेल को मुतासर कर सकता है या उसकी प्रोडक्शन को पैदा कर सकता है या इसराइल की तरफ और बाकी अरब कंट्रीज की तरफ जाता है, इनका डायलॉग के टेबल पर आ जाना ही बहुत बड़ी कामयाबी है। और अगर दानिशमंदी का जिस तरह के कम से 50-50 चांस तो हो सकता है, अगर 50% से ज्यादा भी इसका चांस ना हो तो दरमियाने दर्जे की भी अगर दानिशमंदी की गई तो इन मुज़ाकरात से अगले मुज़ाकरात का रास्ता खुलेगा। इन मुज़ाकरात से कुछ फैसला कुछ चीजें नहीं निकलेंगी, लेकिन इनसे रास्ता बनना शुरू हो जाए कि आइंदा मुज़ाकरात में आगे चलकर हम इन चीजों को देखेंगे, इन एजेंडों को देखेंगे और हम अपने किस तरह से मामलात को सेटल कर सकते हैं, मैं इसे एक बड़ी कामयाबी तसव्वुर करूंगा।
शुक्रिया डॉक्टर बख्त। और अब हमारा आखिरी सवाल है अमजद मलिक साहब से। मलिक साहब, काफ़ी सवाल थे लेकिन आज हमारे पास वही बात होती है कि हम थोड़ा ज़्यादा तफसीली सवाल हो जाते हैं। तो यूरोपीय यूनियन और तुर्की के दरमियान, जैसा कि डॉक्टर बुखारी साहब ने भी इशारा किया कि उसके ऊपर भी तहफ़ुज़ात हैं, ये पनाह गज़ीनों के बारे में जिसके बारे में आप भी बात कर रहे थे, एक समझौता तय हुआ है लेकिन आमतौर पर अब कहा जा रहा है कि वो कोई मौसर तौर पर काबिल अमल नहीं हो सकता। आप इसको किस तरह से देखते हैं, जो यूरोपीय यूनियन और तुर्की के दरमियान पनाह के बहाव को रोकने के लिए तुर्की की मदद के बारे में था?
जी, तुर्की काफी देर से अपनी रिजर्वेशन शो कर रहा था कि हमारे मुंह के ऊपर बेवकूफ तो नहीं लिखा हुआ, और तेल के मामले के ऊपर भी आईएसएस से लेने के ऊपर उनके तहफजात थे और यूरोपियन यूनियन के भी तहफजात थे, लेकिन रेफ्यूजीज के ऊपर, क्योंकि रेफ्यूजीज वहां एक लाइक पॉइंट ऑफ स्टे है और वहां से निकल के वो यूरोप में आते हैं और उनकी स्वीडन, जर्मनी और बड़े ममालिक की तरफ उनका झुकाव होता है रेफ्यूजीज की, उनको अगर रोका जाए तो तुर्की ये कह रहा है कि अगर आप वापस भेजना है तो उनकी इमदाद तुर्की की वो यूरोपियन यूनियन करने के लिए तैयार है। आई थिंक देयर इज अ फिगर 3.5 बिलियन और समथिंग, और वो चाहते हैं कि जो इकोनॉमिक माइग्रेंट्स यहाँ आए और जिनका कोई जेन्युइन क्लेम ना हो आप उनको वापस लें और उसकी मद में वो फाइनेंशियल असिस्टेंस देने के लिए तैयार है। मेरे ख्याल में ये जो हालिया वाकयात हैं ब्रसल्स में और पेरिस में, उसके बाद रेफ्यूजीज के बारे में बड़ा हॉस्टाइल एनवायरनमेंट बन रहा है यूरोप में
जी, और ये मेरा सवाल भी था जी, क्या उनका भी क्या होगा?
नेशनल सिक्योरिटी जो है आई थिंक इट्स गोना बी मोर टाइटन, न्यू लॉज आएंगे और ज्यादा स्टॉप एंड सर्च होगा और ज्यादा बायोमेट्रिक जो है स्क्रीनिंग और प्री एंट्री स्क्रीनिंग के ऊपर जोर दिया जाएगा। हालात जिस तरह मर्जी अग्रीमेंट हो जाए तुर्की और यूरोपियन यूनियन का, हालात आगे मजीद बिगड़ेंगे क्योंकि तुर्की इतना इन्फ्लक्स रोक नहीं सकेगा, बिल्कुल वो गारंटी नहीं दे सकेगा। वो अभी भी कंप्लेंट्स है कि वो कोस्ट गार्ड को नरमी बरतने के लिए कहता है और सिर्फ उन लोगों को, उन वोटों को रोकता है जहां पे जान का खतरा होता है। तो ये मेरा नहीं ख्याल कि क्योंकि उनका इंफ्रास्ट्रक्चर, उनकी कैपेसिटी नहीं है
हमारा,
तो ये इसका जब तक यूनाइटेड नेशन की जो टीम है उसको साथ मिला के इसका कोई बाजाबता हल ना निकले और सीरिया
ये मुमकिन नहीं हो सकेगा,
ना आए
मुमकिन नहीं हो सकेगा,
ये बहुत नापायदार होगा जो भी बने।
बहुत बहुत शुक्रिया बैरिस्टर अमजद मलिक, लंदन से हमारे साथ थे, लाहौर से डॉक्टर नादिर बख्त और यहाँ से वाशिंगटन से डॉक्टर जाहिद बुखारी हमारे साथ थे इस सेगमेंट में। बहुत बहुत शुक्रिया आप सबका, हमारे इस प्रोग्राम, हमारे इन प्रोग्रामों को सुनते रहिए। लेकिन अब इस प्रोग्राम का वक्त खत्म हो गया है। बहजत आपसे इजाज़त चाहती है, आपसे मेरी मुलाकात फिर होगी, इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।